يوم نقول لجهنم هل امتلأت وتقول هل من مزيد. وہ دن نقول جب ہم کہیں گے, یہ جہنما جہنم سے, جب ہم جہنم سے پوچھیں گے هل امتلأت, کیا تو بھر گئی. آپ کو پتہ ہی ہے کہ میم لام حمزہ کے معنی ہوتے ہیں بھرا ہوا ہونا, تو اے جہنم کیا تو بھر گئی. وتقول هل من مزيد, اور وہ کہے گی کیا اور بھی کچھ ہے. اب آپ دیکھیے کہ اللہ کا جہنم سے یہ پوچھنا کہ کیا تو بھر گئی, اور جہنم کا یہ کہنا کہ کیا کچھ اور بھی ہے, تو آپ سورت جو ہے وہ الف لام میم سجدہ آیت 13 میں یہ بات پڑھی چکی, لام لان جہنم من الجنت والناس اجمعین. اب اللہ تعالیٰ کافر اور جنوں کو جو نافرمان تھے جہنم میں ڈالے گا, تو جہنم سے پوچھے گا کیا تو بھر گئی, بھری ابھی کہ نہیں, تو جواب دے گی کہ حل من مزید. حل من مزید کے دو معنی ہیں, ایک معنی کیا ہے, حل جو ہے اس کو آپ کس معنی میں لیں, کیا کیا کہ کیا اور بھی ہے, کیا اور بھی ہے, میں تو پہلے ہی بھری ہوئی ہوں, کیا اور بھی ہے. جہنم یہ کہے گی کہ میں تو تیرے دشمنوں سے بھری ہوئی ہوں, میرے دامن میں کوئی جگہ ہی نہیں, کیا اب اور بھی ہے. اور دوسرے معنی کیا ہیں, دوسرے معنی یہ ہیں کہ جب پوچھا جائے گا کہ حل امتلأتی, کیا تو بھر گئی, فتقول حل من مزید, اور وہ کہے گی جتنے مجرم ہیں انہیں لے آئیے, اور کچھ ہے کیا, اور کچھ ہے. جیسے جہنم جو ہے نا وہ چیخ رہی ہوگی, پکار رہی ہوگی, اور جہنم کہے گی حل من مزید, حل من مزید, اور چاہیے اور چاہیے, کیا اور ہے, اور چاہیے. جیسے کوئی بھوکا ہو اور وہ بھپھرا ہوا ہو اور وہ غصے میں ہو, اور وہ کہے کہ اور لائیے اور لائیے. اور آپ وہ حدیث تو پڑھ ہی چکی کہ لوگ آگ میں ڈالے جائیں گے, اور جہنم کہے گی حل من مزید, کیا کچھ اور ہے, حتیٰ کہ اللہ تعالیٰ جہنم میں اپنا پیر رکھ دے گا, جس سے جہنم پکار اٹھے گی قط قط, بس بس. اسے ہی بخاری کی روایت ہے. اور جنت کے بارے میں آتا ہے کہ جنت ابھی خالی جگہ اس میں باقی رہ جائے گی, تو اللہ تعالیٰ اس کے لیے نئی مخلوق پیدا کرے گا جو وہاں آباد ہوگی. یہ صحیح مسلم کی روایت ہے. یہ جو آیت ہے کہ وہ دن جب کہ ہم جہنم سے پوچھیں گے کیا تو بھر گئی, اور وہ کہے گی کہ کیا اور بھی ہے, پھر اس سے کیا بات ہمارے سامنے آتی ہے, کیا بات سامنے آتی ہے کہ ہمیں سوچنا چاہیے کہ ہم کہاں پہ کھڑے ہیں. اور امام مسلم رحمت اللہ علیہ نے ابو سعید خدری رضی اللہ عنہ سے روایت کیا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جنت اور جہنم کا وہاں مناظرہ اور حجت بازی ہوگی. جہنم کہے گی کہ دیکھو میرے میں کس قدر بڑے بڑے مغرور سرکش اور جبار لوگ ہیں, مثلا فرعون, حامان, شداد وغیرہ, میری حیثیت بہت اونچی ہے, اونچے طبقے کے لوگ میرے اندر ہیں. جنت بولے گی ٹھیک ہے, مجھے کیا ہوا اگر مجھ میں زوفا, مساکین اور درویش قسم کے لوگ ہیں. اس پر ارشاد خداوندی ہوگا کہ جنت کے لیے اے جنت تو میری رحمت ہے, تیرے ذریعے میں بندوں میں سے جس پر چاہتا ہوں رحم کرتا ہوں, اور اے جہنم تو میرا عذاب ہے, تیرے ذریعے سے میں جس کو عذاب دینا چاہتا ہوں عذاب دیتا ہوں. تو جنت ہو یا جہنم, اللہ تعالیٰ نے دونوں کو بھرنا ہے. تو کسی کو عذاب کے طور پر بھرنا ہے جیسے کہ جہنم کو, اور کسی کو رحمت کے طور پر بھرنا ہے جیسے کہ جنت کو. تو یہ ہیں یہ وہ آیات جو بتا رہی ہیں کہ جہنم بھی ڈھاڑے مار رہی ہے, جہنم بھی اب شکاری کا انتظار کر رہی ہے, شکار کا انتظار کر رہی ہے. اور خود جہنم کیا ہے کہ جہنت مرصادا للطاغین مآبا لابثین فیہا احقابا لا یذوقون فیہا بردا ولا شرابا. مرصاد ہے, جنت انتظار کر رہی ہے. پھر فرمایا یہاں تک جو برے نافرمان لوگ ہیں ان کی صفات اور ان کا انجام, اب جو نیک اور متقی لوگ ہیں اب ان کا انجام جو ہے وہ بتایا جا رہا ہے. اور جنت کیا ہے, وأزلفت الجنة للمتقين غير بعيد, اور قریب لائی جائے گی جنت. زلف سے ہے نا, زلف ہوتا ہے قریب ہونا, جیسے زلفیں ہمارے بہت قریب ہوتی ہیں نا, ہم زلف, اسی طرح کیا ہے, اور قریب لائی جائے گی, ماضی مجھول ہے, کیا چیز لائی جائے گی, الجنت. اور جنت کیا ہے, جو نہ کسی آنکھ نے دیکھی, نہ کسی کان نے اس کے بارے میں سنا, اور نہ کسی دل میں اس کے بارے میں تصور ہی گزرا. تو ہر طرح کی خوشیاں, محبتیں, بہار, نعمتیں, مسرتیں, شادمانیاں, ہر طرح کی جو بہترین چیز ہے وہ, اور اس کا تصور جو ہے وہ جنت, اور انسان نے انسان کا تو تصور بھی نہیں ہے. اور جنت جو ہے اس کے دروازے کتنے ہیں, اور جہنم کے کتنے ہیں, سات. صحیح بات ہے. تو اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے, وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ, اور جنت متقین کے قریب لائی جائے گی. تو ایک پہلی صفت جو جنت میں جانے والوں کی ہے وہ ہے اس کا, ان لوگوں کا متقی ہونا, متقین. اور متقی کون ہوتے ہیں, اللہ سے ڈرنے والے. تو اللہ سے ڈرنے والے جو ہے نا, جہنم ان سے جو ہے وہ دور نہیں ہوگی. اور متقی جو ہے اسے کہتے ہیں جو کہ اللہ تعالیٰ کے جو احکامات ہیں ان پر عمل کرتا ہے, اور اللہ کی نافرمانیاں جو ہے نا وہ ان سے ڈرتا ہے. تو بغیر تقویٰ کے نا جنت نہیں مل سکتی. جیسے ہوتا ہے نا کہ کس وجہ سے جو ہے وہ کیا چیز ملے گی, تو بار بار اللہ تعالیٰ جو بتاتے ہیں وہ کیا ہے کہ جنت جو ہے نا اس میں متقین ہی جا سکتے ہیں. اور آپ کو یہ بات بھی پتا ہے کہ ایک ہوتا ہے کسی فعل کی ظاہری حالت, اور ایک ہوتا ہے اس کی باطنی حالت. اور متقی وہ ہوتے ہیں کہ جن کے دل کی کیفیت ایسی ہو کہ وہ گناہوں پر راضی نہ ہو, ہر وقت ان کا دل ڈرتا رہے, ہر وقت دل لرزتا رہے, اور وہ اپنے آپ کو اللہ کی نافرمانی سے جو ہے وہ بچاتے رہیں. تو پہلی صفت جو ہے وہ متقی ہے, للمتقین غیر بعید. مزید یعنی متقی جو ہے, مزید ان کی صفات کیا ہیں, متقی کو آپ الگ صفت بھی لے سکتے ہیں اور اس کو ٹائٹل بنا کر باقی ساری صفات کو اس کے اندر لا سکتے ہیں, دونوں طرح آپ کر سکتے ہیں. تو پہلی چیز بہرحال اللہ کا ڈر اور خوف, اور اللہ کا ڈر اور خوف وہ کہ زبان سے پھر جملہ نہ نکلے اور قدم برائی کے راستے میں نہ جائیں. تو کون سا جملہ زبان سے نہ نکلے, جو اللہ کی نافرمانی والا ہے, اور قدم کس راستے پر نہ جائیں, جو اللہ کی نافرمانی والے ہیں. ہاذا ما توعدون, یہ ہے وہ ما توعدون جس کا وعدہ کیا جاتا ہے, کس سے, لکل اواب حفیظ, ہر اواب اور حفیظ سے. اواب جو ہے مبالغے کا صیغہ ہے, اور اس کے معنی کیا ہوتے ہیں, اواب کے بہت زیادہ رجوع کرنے والا, ایسا شخص جس نے نافرمانی اور نفس کی خواہشات کی پیروی کا راستہ چھوڑ کر اللہ کی رضا کا راستہ اختیار کر لیا. اواب, لوٹنے والا, پلٹنے والا, ہر اس چیز کو چھوڑ دے جو اللہ کو ناپسند ہے, ہر اس چیز کو اختیار کر لے جو اللہ کو پسند ہے. اگر بندگی کے راستے سے, اللہ کی رضا سے قدم ذرا سا بھی ہٹ جائے تو وہ توبہ کر کے بندگی کے راستے پر پلٹ آئے. تو اواب جو ہے یہ وہی تو ہے جو کہ بار بار توبہ کرتا ہے. اواب یہ وہی تو ہے جو کہ بار بار اللہ کو یاد کرتا ہے, جو ہر وقت جو ہے وہ اپنے معاملات میں اللہ کی طرف جو ہے وہ رجوع کرتا ہے. تو یاد رکھیے گا کہ اواب ہر قسم کے حالات میں اللہ کی طرف رجوع کرنے والا, اس کی زندگی کا معمول ہو, یہ نہیں کہ کبھی کبھار اللہ کی طرف رجوع کر لیا. اواب ہر طرح کے حالات میں, خوشی کے ہیں, غم کے ہیں, دکھ کے ہیں, سکھ کے ہیں, بیماری کے ہیں, صحت کے ہیں, ہر وقت اللہ کی طرف رجوع کرنا. پھر تیسری صفت کیا ہے, حفیظ. اور حفیظ کے معنی کیا ہوتے ہیں, حفاظت کرنے والا. اب اس میں بھی یاد رکھیے گا, حافظ نہیں کہا, حفیظ کہا ہے اس پوری صورت میں, جیسے قائد نہیں کہا, قید کہا تھا نا. تو حفیظ کے معنی کیا ہے, ایسا شخص جو اللہ کی حدود, اللہ کے فرائض, اللہ کی حرمتیں, اس کی سپرد کی ہوئی امانتوں کی حفاظت کرنے والا ہو, اس کی نگہداشت کرنے والا ہو, مسلسل نگہداشت کرنے والا. کیسے, کہ شیطان ہو سکتا ہے کہ تھوڑی دیر کے لیے اس کو, اس پر جو ہے اس کو کوئی برا اس کے دل میں خیال ڈال دے, لیکن وہ اس پر قابو نہیں پاتا. शैतान उस पर काबू नहीं पाता, उसका करीन नहीं बन जाता। क्यों? इसलिए कि वो तो हफीज है, वो तो अपने वक्त की भी हिफाजत करता है कि कहीं जाया ना हो जाए वक्त, वो अपनी सलाहियतों की हिफाजत करता है कि गलत कामों में मैं अपने आप को जाया ना कर दूं, और वो अगर कभी उसे कोई बुराई हो जाती है तो तौबा करके फिर वो हिफाजत करता है अपनी नेकी की, दोबारा अल्लाह की तरफ लौट आता है। तो हफीज जो है ये मामूली सिफ्त नहीं है, ये बड़ी अहम सिफ्त है। और मानी ये है कि ये है वो शख्स जो कि कसरत से अल्लाह को याद करने वाला, अल्लाह के हुकूक की हिफाजत करने वाला, और हम कसरत से अल्लाह की तरफ रुजू करने वाला। ये नहीं कि कभी कभार रमजान का महीना आ गया तो अस्तगफार कर लिया और नेकियां कर ली, कभी कोई मुसीबत परेशानी आ गई तो अल्लाह की तरफ रुजू कर लिया, नहीं, ये वो नहीं है हफीज। हफीज कौन है? जो हर वक्त अल्लाह को याद करता है। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु कहते हैं हफीज वो है जो शख्स अपने गुनाहों को याद करे ताकि इनसे रुजू करके तलाफी करे। और हफीज के वो एक और मानी बताते हैं, वो कहते हैं अल हाफिज़ु लि अम्रिल्लाह, कि अल्लाह के अहकाम को याद रखने वाला। हजरत अबू हुरैरा रजी अल्लाह अन्हु कहते हैं कि वो शख्स जो शुरू दिन में चार रखते हैं इशराक की पढ़ ले, वो अवाब और हफीज है। तो असल में अवाब ही की सिफ्त को मजीद वाजे करने के लिए हफीज कहा गया। हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु, शाबी और मुजाहिद रहमतुल्लाह अलैह ने कहा अवाब वो शख्स है जो खलवत में अपने गुनाहों को याद करे और उनसे इस्तगफार करे। और हजरत उबैद बिन उमैर रजी अल्लाह अन्हु कहते हैं अवाब वो शख्स है जो अपनी हर मजलिस और हर निशिस्त में अल्लाह से अपने गुनाहों की मगफिरत माने। तो अवाब और हफीज कौन है? कि अल्लाह को याद कर रहा था, फिर उठने लगा तो सुभान अल्लाह वा बिहम्दिही अल्लाहुम्मा इन्नी अस्तगफिरुका मिम्मा असबतु फी मजलिसी हाजा। तो गोया के नेकियां भी कर रहा है और साथ साथ जो है फिर बार बार अल्लाह की तरफ रुजू भी कर रहा है। फिर उसके बाद चौथी सिफ्त क्या है? मन खशी अर्रहमान बिलगैबी, जो ये देखे रहमान से डरता था। खशियत तो उस हैबत के लिए इस्तेमाल किया जाता है जो किसी के अजमत के तसव्वुर से आदमी के दिल पर तारी हो जाए। अब यहां पे खौफ का लफ्ज नहीं इस्तेमाल किया गया बल्कि खशियत का, क्योंकि खौफ जो है ना वो ताकत के मुकाबले में अपनी कमजोरी के एहसास से पैदा होता है, और खशियत जो क्या है, अजमत के तसव्वुर से आदमी का दिल जो है वो झुक जाता है। तो बताया जा रहा है कि मन खशियर रहमान बिल गैब, जो बे देखे रहमान से खशियत रखता था, वो अल्लाह की सजा से नहीं डरता था बल्कि इसकी बजाय वो अल्लाह की अजमत और बुजुर्गी के एहसास से उस पर एक हैबत रहती थी। बेदेखे रहमान से डरना, बेदेखे रहमान से डरना, गैब वजा अब कल्ब मुनीब, और वो आया है, जाल दासात आ गया ना, वो लेकर आया है कल्ब दिल, कैसा मुनीब, और मुनीब अनाबत से है, ऐसे दिल को कहते हैं बार बार उसकी तरफ रुजू करने वाला हो, जैसे कुतुब नुमा की सुई नहीं होती, कुतुब की तरफ रुख किए रहती है, आप कितना ही उसको हिलाएं जुलाएं वो हर तरफ से हिर फिर कर कुतुब की तरफ आ जाती है। तो ऐसा दिल जो हर तरफ से रुख फेर कर अल्लाह की तरफ मुड़ जाए, कैसी उस पर हालत क्यों ना गुजरे, कैसे ही हालात क्यों ना गुजरे, लेकिन वो शख्स जो है वो क्या करता है, वो खुलूस दिल से अल्लाह की तरफ जो है वो रुजू करता है। कल्ब मुनीब, नूब अनाबत, शहद की मक्खी के लिए भी आता है। और उसके साथ ही आप ये बात याद रखिएगा कि मन खशियर रहमान जो है, यहां से आप इसी तरह अवाब है, हफीज है, पीछे आपने कफार, अनीब, मनालिल खैरी जैसे मुबालगे के सीगे आपने पढ़े, और ये उसके जो है वो बिलमुकाबिल अब सीगे इस्तेमाल हो रहे हैं कि वो अल्लाह की तरफ रुजू करने वाले हैं। कल्ब मुनीब, और मुनीब फिर कौन है? अल्लाह की तरफ रुजू करने वाला भी, उसके लिए अतात करने वाला भी। उदखुलू हबी सलाम, दाखिल हो जाओ इसमें सलामती के साथ। बाद मुफस्सरीन कहते हैं कल्ब मुनीब से मुराद है कल्ब सलीम, ऐसा दिल जो अल्लाह की मोहब्बत में तड़पने वाला है, जो अपने आप को पाक करने वाला है, जो शिर्क और मासियत की निजास्तों से पाक है। तो चूंकि वो खुद पाक है तो उसको कहा जाएगा उदखुलू हबी सलाम, जन्नत में दाखिल हो जाओ सलामती के साथ। तो मानी क्या है कि अब कोई रंज नहीं है, कोई गम फिक्र नहीं है, जन्नत में दाखिल हो जाओ। एक मानी तो ये है कि जन्नत है ही सलामती, अमन ही अमन। और दूसरे इसके मानी क्या है, दूसरे मानी ये है कि सलाम के मानी में है कि जन्नत में अल्लाह और इसके फरिश्तों की तरफ से सलाम कहा जाएगा। ठीक है, कि जन्नत में वेलकम बहुत अच्छा किया जाएगा। ज़ालिका यौमुल खुलूद, वही दिन है जो के हमेशगी का दिन है, यौमुल खुलूद। तो इसके मानी क्या है कि ये अब्दी हयात का दिन है। जैसे आपको ये बात पता ही है कि जन्नत में जो शख्स होगा तो जन्नत भी हमेशा के लिए होगी, और जहन्नुम में जो शख्स होगा जहन्नुम भी उनके लिए हमेशा के लिए होगी। मसलन अबू सईद खुदरी रजी अल्लाह अन्हु कहते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला जन्नत वालों से फरमाएगा, अहले जन्नत, वो कहेंगे हमारे परवरदिगार हम हाजिर और तेरी खिदमत के लिए मुस्तईद, भलाई तेरे ही दोनों हाथों में है। अल्लाह ताला फरमाएगा अब तुम खुश हो, वो जवाब देंगे परवरदिगार हम क्यों ना खुश होंगे, तूने हमें वो कुछ अता फरमाया है जो अपनी मखलूक में से किसी और को अता नहीं फरमाया। उस वक्त अल्लाह ताला फरमाएगा क्या मैं तुम्हें ऐसी नेमत अता ना कर दूं जो इन सब नेमतों से बढ़कर है। जन्नती पूछेंगे परवरदिगार इन नेमतों से बढ़कर और क्या नेमत हो सकती है, अल्लाह ताला फरमाएगा मैं तुम पर अपनी रजामंदी उतारता हूं, इसके बाद मैं कभी तुमसे नाराज नहीं होऊंगा। ये बुखारी की रवायत है। तो मानी क्या है, ज़ालिका यौमुल खुलूद, जो जन्नत में होंगे तो वो भी हमेशा रहेंगे, और दूसरी तरफ जो जहन्नुम में होंगे तो वो भी हमेशा रहेंगे। हमेशा हमेशा की जिंदगी है। फिर फरमाया लहुम मा यशाऊन फीहा व लदैना मजीद, वहां उनके लिए वो कुछ है, मा यशाऊन फीहा, जो कुछ वो इसमें चाहेंगे जन्नत में, वो जो कुछ चाहेंगे उनको मिलेगा, व लदैना मजीद, और हमारे पास तो इससे ज्यादा भी बहुत कुछ है उनको देने के लिए। बड़ी खूबसूरत आयत है कि उनको वो कुछ मिलेगा जो कुछ वो चाहेंगे, और दूसरी बात क्या है कि वो चीज उनको मिलेगी जिसका उनके जहन में तसव्वुर भी नहीं गुजरा, मजीद भी है। यानी एक तो ये है ना कि जो उन्होंने मांगा, जो उन्होंने ख्वाहिश की वो उनको दे दिया जाए, और दूसरा क्या है कि वो तो तमन्ना भी नहीं कर सकते, ख्वाहिश भी नहीं कर सकते मजीद जो कुछ अल्लाह के पास है उनको देने के लिए। तो वो जन्नत जो कि अल्लाह ताला अपने बंदों को देगा कि जिसमें इंसान जो कुछ चाहे और मजीद भी, जो इंसान तसव्वुर भी ना कर सके, तो ये जन्नत जो है ये आखिर किस चीज की कीमत है। ये जन्नत मिलेगी तो सही, लेकिन कैसे मिलेगी, क्यों कर मिलेगी? तो याद रखिएगा कि जन्नत जो है ये मिलेगी मुत्तकीन को, और टोटल जो सिफात हमारे सामने आई वो कौन कौन सी सिफात हैं, वो पांच सिफात हैं, तकवा, रुजू इल्लाह, अल्लाह से अपने ताल्लुक की निगहदाश्त करना, अल्लाह को देखे बगैर और इसकी रहीमी पर यकीन रखने के बावजूद उससे डरना, और फिर कल्ब मुनीब लेकर पहुंचना, और ये कल्ब मुनीब अनाबत जो है ना जिंदगी के आखिरी सांस तक कायम रहे। अब ये नहीं कि दो दिन के लिए अल्लाह से डरे और उसके बाद फिर अल्लाह को भूल गए, फिर अल्लाह ताला को जो है वो भूलना नहीं है, फिर अल्लाह ताला जो है उसे डरता जाना है। याद रखिएगा मजीद का लफ्ज मसदर भी है और इस्म भी है, पीछे जहन्नुम के लिए भी था ना फतकूलु हल मिन मजीद, और यहाँ पे जन्नत के लिए भी है केवल लदैना मजीद, और हमारे पास इससे और बहुत ज्यादा है ना। तो अल्लाह ताला जो है वो बहुत नवाजने वाला है, बहुत देने वाला है। और आप सूरत यूनुस आयत 26 में पढ़ चुकी कि लिल्लज़ीना अहसनु हुस्ना व ज़ियादा, कि अल्लाह ताला जो है इंसान को और बहुत कुछ देगा। और बाद मुफस्सरीन कहते हैं वलदेना मजीद के एक तो आम मानी है कि बहुत कुछ और जो इंसान ने सोचा भी नहीं, और एक मानी इससे अल्लाह का दीदार मुराद है कि जन्नत वालों के पास जब सारी नेमतें पहुंच जाएंगी फिर उनसे पूछा जाएगा कि अब तुम खुश हो, तो कहेंगे कि हम खुश हैं, फिर उनको जो है वो अल्लाह का दीदार करवाया जाएगा। तो ये है। और इसी तरह सूरत सजदा आयत 17 में फरमाया फला तअलमु नफ्सुम मा उख्फिया लहुम मिन कुर्रति आयुन, तो ये है जो कि अहले जन्नत को जो है मिलेगा। और मिलेगा कैसे? जब लोग जो हैं वो नेक बनेंगे। और सबसे ज्यादा जो चीज इंसान को जन्नत में लेके जाएगी सबसे ज्यादा वो क्या है, और सबसे ज्यादा जो जहन्नुम में लेके जाएगी वो क्या है? जहन्नुम में ले जाने वाली चीज जो है वो जबान और शर्मगाह। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था कि जो चीज जहन्नुम में ज्यादा लोगों को पहुंचाएगी वो मुंह और शर्मगाह है। कि अगर तुम्हें जबान और अपनी शर्मगाह की तो मुझे दो चीजों की जमानत दो तो मैं तुम्हें जन्नत की जमानत देता हूं। और सबसे ज्यादा जो चीज लोगों को जन्नत में दाखिल करेगी वो खौफ खुदा और हुस्न इखलाक है। खौफ खुदा और हुस्न इखलाक है। और हुस्न इखलाक क्या है, खौफ खुदा क्या है? आप देख लें कि अल्लाह का ऐसा डर जो इंसान को गुनाहों से रोक दे, और अल्लाह की अल्लाह से ऐसी मोहब्बत के जो है वो इंसान जो है वो क्या करे कि फिर अपनी हर चीज को जो है वो संवारने लगे और अपने आप को हर लिहाज से बेहतरीन और अच्छा से अच्छा जो है वो बनाना शुरू कर दे। जैसे हाफिज इब्ने कसीर रहमतुल्लाह बताते हैं कि कतादा रहमतुल्लाह अलैह जो थे वो अल्लाह ताला से डरते रहते थे और दुआ करते थे कि या बार या रहीम, ए अल्लाह तू हमें लोगों से बना दे जो तेरी वईद और धमकी से डरते हों और तेरे वादे की उम्मीद लगाए हुए हों। तो ये जो योमा युनादिल मुनाद है, जो योमुल खुरूज है, जो के जो है वो योमुल खुलूद है, तो हमें क्या करना चाहिए, हम सबको भी सोचना चाहिए कि हम सब कहाँ पे खड़े हैं और किस तरह जो है वो हम आखिरत की तैयारी करें। और मैं तो इसी बात पे सोच रही थी कि वो औरत इतनी ज्यादा अल्लाह से डरने वाली कि ज्यादा से ज्यादा कुरान में ही बात करती थी, उसका कुरान पर इतना ज्यादा वूर। और मैं और आप जो है क्या करते हैं, हम कुरान का अदब तो करते हैं लेकिन कुरान अपनी जिंदगी में साथ लेके नहीं चलते। तो असल में क्या करना है, कुरान के जेरे साया जिंदगी बसर करनी है। हर वक्त ज्यादा से ज्यादा कुरान को खोला करें, ज्यादा से ज्यादा उसको पढ़ा करें, ज्यादा से ज्यादा उससे दोस्ती करें, और मेरा और आपका वो ओढ़ना और बिछोना बन जाए। जैसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इखलाक कैसा था, काना खुलुकु कुरान, गोया कि वो तो कुरान ही थे ना। और जब हम कुरान को खोलते हैं पढ़ते हैं, कभी कोई आयत सामने आती है, कभी कोई आयत सामने आती है। ये साल जो जिन सालों में हम कुरान पढ़ा रहे हैं, आप देखें कि दिल की क्या कैफियत होती है, कि ज्यादा से ज्यादा इंसान जो है वो नेकी के करीब रहता है। फिर इसके बाद आयत नंबर 36 से लेकर 45 तक कुरैश को तंबीह है और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को तसल्ली दी गई और क्या फरमाया, वकम अहलकना क़ब्लहुम मिन क़र्निन, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को फरमाया कि और कितनी ही को हमने हलाक कर दिया, क़ब्लहुम इनसे पहले, मिन क़र्निन जो है वो कर्न जो है इसके मानी क्या होते हैं, जमाने है ना। तो कितने ही जमाने हैं जिनको हमने इससे पहले जो है वो हलाक कर दिया। तो अल्लाह ताला जो है वो कैसे हैं, हलाक करने वाले हैं। तो एक को नहीं हलाक किया, यहाँ पे कर्न यहाँ पे कौमों के मानी में इस्तेमाल हुआ है और उनको कहते हैं जो हम समाना हो और साथ साथ हो। तो क्या कहा जा रहा है कि कितनी ही कर्न है जिनको हमने जो है वो तबाह कर दिया, हलाक कर दिया, हमने हलाक की, कबलहुम इनसे पहले, अहले मक्का से पहले हमने कितनी ही कर्न जो है वो तबाह कर दी। और वो कैसी थी, हुम अशद्दु मिनहुम, वो बहुत ज्यादा थे इनसे, हुम अशद्दु मिनहुम, वो बहुत ज्यादा ताकतवर थे इनसे, बतशन ताकत में। और आपको पता है ना बदशाह के मानी क्या होते हैं, कि किसी को पकड़ना, कैसे पकड़ना, गलबे और कुवत से किसी को पकड़ लेना, इन्ना बतशा रब्बिका लशदीद, तेरे रब की पकड़, तेरे रब की गिरफ्त बड़ी सख्त है। तो क्या फरमाया कि ये वो लोग थे जो अहले मक्का से बहुत ज्यादा ताकतवर थी। तो ताकतवर से मुराद क्या है, कुवत में ताकतवर, गिरफ्त में ताकतवर और उम्र में लंबी उम्रों वाले, लंबे जो है वो जमाना पाने वाले, और फिर ये के सकाफत में, तरक्की में, महारत में, फन में, फनक कबू फिल बिलाद, और नकब, उन्होंने नकब लगाई बिलादों में, बिलाद यहाँ पे दुनिया के मुल्कों को उन्होंने छान मारा था। तो नकबू जो है नून काफ बा से है, और नकब लगाना सुराख करना होता है ना, नकीब, नकीब मुकरर कर दिए थे जो हालात को जाने और फिर उनके ऊपर हुक्मरानी करें। तो नकब जनी जो है सुराख के लिए भी इस्तेमाल होता है ना, डाका डालना। इसी तरह नकबू वो खूब घूमे, उन्होंने खूब सैर की, उन्होंने खूब कुरेदा, वो घुस गए। तो नकबू जो है इसके मानी ये हैं कि वो लोग जो थे वो शहरों में ढूंढते ही रहे, चलते फिरते ही रहे। तो कैसे चलते फिरते रहे? तिजारत के लिए चलते फिरते रहे। और इसके मानी क्या है? मुफस्सरीन कहते हैं कि जैसे जब ये लफ्ज नकब सुराख के मानी में इस्तेमाल होता है, और यहाँ पे शद भी है, तो नकब तनकीब के मानी है सुराख करना, फाड़ना, मुराद ये कि जमीन में दूर दराज मुल्कों तक चलते फिरते रहे तिजारत के लिए, तरक्की के लिए, इधर उधर दूर दूर दुनिया के मुल्कों में वो लोग जो थे वो जाते रहे। तो नकबा फिल अर्द के मानिए सारा फीहा तलबन लिल महरब, के वो जो थे वो दूर दूर जिधर जिसका मुंह, जिसने अपना मुंह उठाया और जिधर मुंह उठा उधर ही को चल खड़े हुए, तो आगे ही आगे वो लोग जो थे वो बढ़ने वाले थे। और बाज़ुकात जैसे आप इसके ये मानी भी ले सकती हैं कि ये वो लोग थे जो कि तिजारत की गरज से जो थे वो नकीब उन्होंने किया, इधर उधर गए। और दूसरे फिर इसके मानी क्या हैं कि वो लोग जो थे उन्होंने एक मुल्क को जो था वो एक मुल्क पर कब्जा नहीं किया था, इतनी ताकतवर उनके पास फौजें थी और वो जंगजू थे कि इर्द गिर्द के कई मुल्कों को उन्होंने जो है ना तबाह बर्बाद कर दिया, ताख्तो ताराज कर दिया। तो उस पर उन्होंने अपनी हकूमत की, फाते थे। मुख्तलिफ लिहाज से आप ये मानी ले सकती हैं, हल मिन महीस, फिर क्या वो कोई जाए पनाह पा सके? महीस जो है इसके मानी क्या होते हैं? पनाह ढूंढना और छुपना। तो हल मिन महीस के मानी क्या है कि क्या इनके लिए अब कोई जाए पनाह है? क्योंकि जब कोई कौम इतनी कुव्वत वाली हो, ताकत वाली हो, और मुल्कों में उन्होंने तिजारत की वजह से तरक्की की हो, फाते बनकर रहे हो, जैसे कौम आद, कौम समूद, कौम फिरौन, कौम शुएब, कौम लूत, कौम हूद अलैहिस्सलाम, मुख्तलिफ जो पैगंबर, और इसके अलावा, लेकिन उन कौमों का अंजाम क्या हुआ जब उन्होंने अपने पैगंबर को और अल्लाह को झुठलाया? तो हल मिन महीस, क्या उनको छुपने की कोई जगह मिल सकी, कोई जाए पनाह, कहीं कोई इंसान पनाह दे देता या कोई जगह उनको पनाह के तौर पर मिल जाती? तो अहले मक्का, तुम भी बड़े ताजिर बनते हो ना, तिजारत करते हो, तुम भी समझते हो कि हम बड़े मजबूत हैं और हम बड़े जंगजू हैं, तो सोच लो कि हल मिन महीस के जब उनको कोई जाए पनाह ना मिल सकी तो क्या तुम्हें कोई जाए पनाह मिल सकेगी? तो तारीख के इस सबक, इन वाकयात में बड़ी इबरत है तुम्हारे लिए। इन नफीजा लेकर लज़िक्रा, इसमें नसीहत है, अलबत्ता लज़िक्रा इसमें इबरत का सामान है। तो जिक्रा जो है इसके क्या मानी है? इसके मानी ये हैं कि ए अहले मक्का, तुम्हारे लिए इसमें जो है इबरत है। जालिका का लफ्ज जो है ना कौमों की कहानियों के लिए आया है, जैसे इशारा किया ना, तो समाने इबरत है कौमों की कहानियों में। और जिक्र के मानी क्या होते हैं कि जिससे दिल नरम हो जाए। लेकिन नरम किनके दिल होते हैं? लिमन काना लहू कल्बुन, हर उस शख्स के लिए जो दिल रखता हो, जिसके पास कल्ब हो। अब आपके जहन में ये सवाल पैदा हो सकता है, तो कल्ब के तो हरे के पास होता है, तभी तो वो चलता है, लेकिन हर कल्ब मुराद नहीं है। वो कल्ब मुराद है जो कि जिंदा है, जिनके जमीर जिंदा है, जो इबरत हासिल करने वाले हैं, जो सोचने समझने वाले हैं। लिमन काला लहु कल्बुन, जो के सोचने समझने वाला दिल रखता हो। वा अल्कसमा, जो अल्का जो है इसके मानी क्या है कि जो लगाए कान, डाले समात, मानी क्या है? जो कान लगा कर रखे, तवज्जो से बात को सुने, उसके अंदर कोई तासुब ना हो, कोई गफलत ना हो। और ये नहीं कि जैसे कब कोई उसको समझा रहा है तो आवाज जो है कान के पर्दे से टकरा कर बाहर जा रही है, एक कान में जा रही है दूसरे से बाहर निकल रही है, बल्कि क्या है कि सुनने वाला है। समात बड़ी जरूरत है, समात बड़ी जरूरी है। औ अलकसमा, और तीसरी बात क्या है, वह हुआ शहीद। और शहीद यहाँ पे तवज्जो से सुनने के मानी में है, कि वो शख्स जो है वो मुतवज्जो होता है, वो तवज्जो से बात को सुनता है, वो सुनी अनसुनी नहीं कर देता। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह फरमाते हैं कि कल्ब से मुराद है अकल, क्योंकि अकल का मरकज कल्ब है। और बाद मुफस्सरीन ये कहते हैं यहाँ कल्ब से मुराद है जिंदगी, कि जिंदगी का राज दिल है ना, तो मानी ये है कि नसीहत और इबरत जो है उसी को फायदा पहुंचता है जिसमें अकल भी हो या जिंदगी हो, वरना बेअकल और मुर्दा जो हैं उनको फायदा नहीं मिल सकता, है ना ये बात। तो आप याद रखिए, इंसान हुसूले इल्म कैसे करता है, हासिल इल्म कैसे हासिल करता है, दो जराए बहुत अहम है, एक समात और उसके बाद तदब्बुर गौर व फिक्र करना। अगर सुनते ही ना हो तो फिर तदब्बुर और तफक्कुर कैसे हो सकता है। तो समात के मानी क्या है, यहाँ पे जो लफ्ज इस्तेमाल हुआ है ना खास तौर पे कि अलकसमा, इसके मानी है कान लगाकर बात सुनना। और शहीद कान लगाकर वही सुनता है ना जो हाजिर है, जो मौजूद है। तो बताया जा रहा है कि वो लोग जो के हाजिर रहते हैं, मुतवज्जो रहते हैं। फिर मजीद जो है वो दलील है, वलकद खलकना समावाति वल अर्दा वमा बैनहुमा फी सित्तति अय्याम, हमने तहकीक पैदा किया आसमानों को और जमीन को, वमा बैनहुमा और जो इन दोनों के दरमियान है, फी सित्तति अय्याम, छह दिनों में। बार बार ये दलील अल्लाह ताला कुरान में लाते हैं, पीछे आप पढ़ चुकी, कहां पे पढ़ी आपने, आले हवा मीम में भी ये दलील बार बार पढ़ी कि आसमान जमीन और इनके दरमियान की सारी चीजों को जो है कितने अरसे में पैदा किया, छह दिनों में पैदा किया। तो पूरी कायनात अल्लाह ताला ने छह दिनों में बना दी। वमा मसना मिन लुगूब, और हमें नहीं पहुंचा कोई लुगूब, लाम गैन बा के मानी होते हैं काम या मेहनत की वजह से थक जाना, कमजोर हो जाना। तो हमने पूरी कायनात सिर्फ छह दिनों में बना दी और हम जो थे हमें कोई थकन भी लाहक नहीं हुई। ये नहीं है कि बनाई तो सही फिर थक गए, नहीं, बल्कि क्या है, सोचो तो सही कि वो रब जो है जिसने छह दिन में पूरी कायनात बना दी और फिर वो थका भी नहीं, कैसी कुवत वाला है। तो वही रब है जो तुम्हें पकड़ेगा और तुम्हारा हिसाब भी लेगा। फसबिर अलामा यकुलूना, बस सबर कीजिए जो ये कहते हैं। बस ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जो ये बातें बनाते हैं उस पर सबर कीजिए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कहा जा रहा है और आपके तवस्सुल से तमाम सहाबा को कि आप जो हैं ये मुशरिकीन और अहले किताब की जो बातें हैं इनकी बातों पर सबर कीजिए, इनकी साजिशें, इनका जो है वो सताना, इनका तंग करना, आप इन पर सबर कीजिए। और दूसरा काम क्या बताया सबर के साथ साथ, क्योंकि सबर मा यकूलून, जो कुछ वो कहते हैं। आप देख लें, आप गीबत नहीं करना चाहती, आप चुगली नहीं करना चाहती, आप बदगुमानी नहीं करना चाहती और नेकी हम करना चाहते हैं, लेकिन इर्द गिर्द जब लोगों के रवैये मुख्तलिफ हमारे सामने आते हैं तो फिर क्या होता है, फिर बुराइयों में मुब्तला हो जाते हैं। क्यों? लोगों के रवैयों की वजह से। हम गुस्सा नहीं करना चाहते थे लेकिन हम तो लाल भभोका हो गए, दूसरे ने जब ज्यादती की हम भी गुस्से में जो थे अपने पे काबू ही नहीं रहा। मैंने तो सोचा था मैं बद्दुआ नहीं दूंगी, मैंने तो बद्दुआएं दे दी। मैंने तो सोचा था मैं जवाब नहीं दूंगी, एहसान के दर्जे पे रहूंगी, मैंने तो एक छोर पता नहीं 10 सुना दी, और हो सकता है अब मैं जालिम बन गई हूं, पहले मैं मजलूम थी। सबर नहीं किया ना, मा यकूलून पे सबर नहीं किया। मैंने सोचा था घर में लड़ाई होती है जब मैं जवाब देती हूँ, खास तौर पर जब घर वाले गुस्से में होते हैं तो मैं सबर करूंगी, लेकिन मैंने तो सबर नहीं किया, मैंने तो जवाब दे दिया, बस ना चाहते हुए जबान जो थी वो उस हरकत में आ गई। तो क्या होता है, तो असल बात क्या है, कमी कमजोरी कब होती है कि जब हम जो इर्द गिर्द जो कुछ कह रहे होते हैं उस पर सबर नहीं करते। फसबिर अला मा यकूलूना, अपनों की बातों पर भी सबर करना है और काफरों की बातों पर भी सबर करना है। और दूसरा काम क्या करना है, सब्बिह बिहम्द रब्बिका, और तस्बीह बयान कर। सबर हासिल करने की तदबीर बताई जा रही है कि सबर कैसे पैदा होगा, और तस्बीह बयान कर हम्द के साथ अपने रब की। तो मानी ये है कि अपने रब की पाकी बयान करो, جب تک اللہ تعالیٰ سے اتنا قریبی اور اتنا اچھا تعلق پیدا نہیں ہوگا نا کہ اللہ کی پاکی بیان کی جائے، اللہ کی تسبیح بیان کی جائے اس کی تعریف کے ساتھ، اس وقت تک انسان کے اندر جو ہے نا وہ صبر نہیں پیدا ہو سکتا. تو صبر پیدا کرنے کے لیے اور لوگوں کی باتوں کو برداشت کرنے کے لیے ضروری ہے کہ ہم کیا کریں کہ ہم جو ہیں حقیقی معنوں میں اللہ کی پاکی بیان کریں. اس میں زبانی تسبیح بھی شامل ہے اور نماز کی عبادت بھی شامل ہے. تمام نمازیں بھی یہی ہیں نا کہ اللہ کی پاکی بیان کرنا، کیونکہ قرآن میں جگہ جگہ آپ یہ مضمون پڑھتی ہیں اور یہاں پہ بھی کہا. اور یہ جو پاکی بیان کرنی ہے ہم کے ساتھ، یہ کب کرنی ہے؟ قبل طلوع الشمس و قبل الغروب و من اللیل فسبح وادبار السجود. کیا فرمایا؟ کہ طلوع آفتاب اور غروب آفتاب سے پہلے، قبل طلوع الشمس و قبل الغروب، سورج نکلنے سے پہلے بھی اور سورج غروب ہونے سے پہلے بھی. تو گویا کہ اللہ تعالیٰ کی جو پاکی بیان کرنی ہے، اللہ کی جو حمد بیان کرنی ہے اور اللہ کو جو یاد کرنا ہے، تو کب کب کرنا ہے؟ سورج نکلنے سے پہلے اور سورج غروب ہونے سے پہلے. تو مفسرین پھر کیا کہتے ہیں اس کی تفسیر میں کہ یہ کون سے اوقات ہوتے ہیں؟ سورج نکلنے سے پہلے فجر کا وقت ہے اور سورج غروب ہونے سے پہلے عصر کا وقت ہے، کیونکہ سورج جب غروب ہو جاتا ہے تو مغرب کا ٹائم ہو جاتا ہے نا. تو مراد یہ ہے کہ یہ جو اوقات ہے نا، اس میں جو ہے وہ اللہ کی تسبیح بیان کرنی ہے. تو تسبیح اور ہم جو ہے یہ دراصل نماز ہے. تو یہاں پہ اوقات نماز اور ان کی حکمت بتائی گئی ہے. اور وہ لوگ جو فجر میں سوتے رہتے ہیں تو وہ کیسے پھر ان کے اندر صبر پیدا ہوگا؟ جب سوتے ہی رہتے ہیں تو پھر صبر کیسے پیدا ہوگا؟ یہ اوقات اور موسموں کا تغیر جو ہے، اوقات کا خیال رکھنا اور پھر نمازیں پڑھنا اور اللہ کی بندگی اور عبادت کرنا، یہ ہے دراصل اللہ کی یاد، اور اس سے انسان میں صبر پیدا ہوتا ہے. اور وہ ادبار السجود، اور سجدہ ریزیوں سے فارغ ہونے کے بعد، اور اس سے پہلے کیا ہے؟ ومن اللیل، اور رات میں بھی ہے نا. تو پھر اس سے مراد کیا ہے کہ گویا کہ آپ نے فجر بھی پڑھی، پھر اس کے بعد عصر بھی پڑھی، اور بعض مفسرین کہتے ہیں کہ قبل الغروب، غروب سے مراد ہے ظہر اور عصر دونوں ہی، ٹھیک ہے نا. سورج جو ہے طلوع ہونے سے پہلے میں فجر آ گئی، اور سورج غروب ہونے سے پہلے میں ظہر اور عصر آ گئی. اب رہ گئی دو نمازیں، اور دو نمازیں کیا ہیں؟ ومن اللیل، اور رات میں. اور رات کی نمازوں سے مراد ہے مغرب اور عشاء، کیونکہ سورج جب ڈوب جاتا ہے تو پھر رات ہو جاتی ہے. فسبحوا، پس اس کی تسبیح کرو، وادبار السجود، اور سجدہ ریزیوں سے فارغ ہونے کے بعد. تو سجدہ ریزیوں سے فارغ ہونے کے بعد پھر کیا کرنا ہے؟ اور سجدہ ریزیوں سے فارغ ہونا، اس سے مراد ہے کیا؟ کہتے ہیں کہ سجود سے مراد ہے فرض نمازیں. ایک رائے یہ ہے کہ سجود سے مراد ہے فرض نمازیں، کہ فرض نمازوں سے فارغ ہونے کے بعد بھی اللہ کا ذکر کرنا ہے اور اللہ کی تسبیح کرنی ہے. جیسے جو ہے وہ عام تسبیحات شامل ہیں جس میں صبح اور شام کی جو دعائیں آتی ہیں، یہ عام نماز تو پڑھ لی ہے لیکن اب زبانی تسبیح اور ذکر کرنا ہے. صحیح بخاری اور مسلم کی روایت ہے، ابو ہریرہ رضی اللہ عنہ نے اس کے راوی ہیں، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص صبح کے وقت اور شام کے وقت 100 100 دفعہ سبحان اللہ پڑھا کرے، قیامت کے دن کوئی آدمی اس سے بہتر عمل لے کر نہیں آئے گا، بجز اس کے کہ وہ بھی یہ تسبیح اتنی اور اس سے زیادہ پڑھتا ہو. صحیح اور بخاری مسلم کی ایک اور روایت ہے کہ جس شخص نے دن میں 100 مرتبہ سبحان اللہ و بحمدہ پڑھا، اس کے گناہ معاف کر دیے جاتے ہیں، اگرچہ وہ سمندر کی موجوں سے بھی زیادہ ہوں. تو ادبار السجود سے مراد، بعض لوگ کہتے ہیں کہ جو ہے وہ اس سے مراد کیا ہے کہ فرض نمازوں کے بعد کیا کرنا؟ اللہ کی تسبیح بیان کرنا. اور اس سے مراد وہ والی حدیث بھی آپ یاد رکھیں کہ ہر فرض نماز کے بعد 33 مرتبہ سبحان اللہ، 33 مرتبہ الحمدللہ، اور 34 مرتبہ اللہ اکبر. پھر اسی طرح یہ روایت جو ہے، یہ بڑی ہی خوبصورت روایت ہے، کہ صحابہ جو تھے وہ کیا کرتے تھے؟ وہ اللہ کا ذکر تسبیح اور تحلیل کرتے تھے. اور ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ کچھ محتاج لوگ آپ کی خدمت میں حاضر ہو کر کہنے لگے کہ مالدار لوگ بلند درجات لے گئے اور ہمارا چین لوٹ لیا, ہماری طرح وہ بھی نمازیں ادا کرتے رہے اور روزے رکھتے رہے. جن کے پاس پیسہ ہم سے زائد ہے جس سے وہ حج عمرہ جہاد اور صدقہ خیرات بھی کر لیتے ہیں جو ہم محتاج ہونے کی وجہ سے نہیں کر سکتے. آپ صلی اللہ علیہ وسلم نے بتایا, میں تمہیں ایسی بات نہ بتاؤں جو تم کرو تو آگے بڑھنے والے بن جاؤ اور تم کو کوئی نہ پا سکے جو تمہارے پیچھے ہے, اور تم اپنے زمانے والوں میں سب سے اچھے بن جاؤ, الا یہ کہ وہ بھی یہ کام کرنے لگیں تمہاری نماز کے بعد 33 33 بار سبحان اللہ الحمدللہ اور اللہ اکبر کہہ لیا کرو. بعض روایات میں سبحان اللہ اور الحمدللہ 33 33 دفعہ اور اللہ اکبر 34 دفعہ ہے, یہ بخاری کی روایت ہے. اور بعض روایات میں پھر کیا آتا ہے کہ مالدار لوگوں کو بھی جب یہ پتا چلا تو وہ بھی یہ ذکر کرنے لگے, یہ پڑھنے لگے, تو محتاج لوگ پھر آپ کے پاس آ کر کہنے لگے کہ یہ ذکر تو مالدار لوگ بھی کرنے لگے. تو آپ نے فرمایا یہ اللہ کا فضل ہے, جتنا جسے چاہے جو ہے وہ دے دے. تو اصل بات کیا ہے کہ آپ دیکھیں اگر پچھلی آیتیں جس میں مومنین کی صفات متقین کی بتائی گئی ہیں جو جنت میں لے جانے والی ہیں, تو متقی وہ ہے جو کہ جس کا پورا عمل ہی جو ہے وہ اللہ کا ذکر اور تسبیح بن جاتی ہے, انابت اللہ قلب منیب قلب سلیم. پھر دوسری بات کیا ہے, 5 وقت کی نماز جو ہے وہ اللہ کی یاد دہانی کراتی ہے, عاقم الصلاۃ لذکری. پھر تیسری بات یہ ہے کہ نماز پڑھ کر وہ فارغ نہیں ہوتا بلکہ زبان سے بھی ذکر کرتا رہتا ہے. تو قلبی ذکر, زبانی ذکر اور عملی ذکر, ہر طرح کا ذکر کرنا ہے. پھر اس کے بعد جو ہے پھر کیا فرمایا, وسطم یوم یونادی المنادی من مکان قریب, اور سنو وسطم کان لگا کر سنو توجہ سے سنو, یوما کیا چیز سنو, وہ دن کون سا دن, یونادی المنادی کہ وہ دن جس دن پکارے گا پکارنے والا, یونادی منادی کرے گا, المنادی پکارنے والا, تو جس دن پکارنے والا پکارے گا, منادی جو ہے یہ اسم فاعل ہے, کہاں سے پکارے گا, من مکان قریب, قریب سے ہی, کہیں دور سے نہیں پکارے گا, قریب ہی سے پکارے گا. تو اس سے کیا مراد ہے, اس سے مراد ہے کہ جہاں انسان مرا پڑا ہوگا تو وہیں اس کو اللہ کی منادی کی آواز آ جائے گی کہ اٹھو چلو رب کی طرف حساب دینے کے لیے, اور روئے زمین کے چپے چپے سے لوگ زندہ ہو کر جو ہیں وہ جس طرف سے آواز ہو رہی ہوگی نا اس طرف کو جائیں گے, اور پوری دنیا میں یکساں طور پر لوگوں کو آواز آئے گی, ہر طرف سے ان کو ایک ہی طرح سے آواز آئے گی, من مکان قریب, دور سے نہیں لگے گی, بس ایسے لگے گا بہت قریب سے کہیں سے ان کو جو ہے وہ آواز آ رہی ہے, اور وہ اس آواز کی طرف جو ہے وہ اٹھ کھڑے ہوں گے. تو یہ جو پکار ہے جس کو لوگ سنیں گے, تو کہتے ہیں کہ یہ اسرافیل علیہ السلام ہیں جو سور کو پھونکیں گے اور مردوں کو قبروں سے نکلنے کے لیے جو ہے وہ پکارا جائے گا. یوم یسمعون الصیحۃ بالحق, جس دن سب لوگ آواز حشر کو ٹھیک ٹھیک سن رہے ہوں گے. یسمعون الصیحۃ, صیحہ کسے کہتے ہیں, اصل معنی کیا ہے, لکڑی کے کاٹنے کی, کپڑے کو پھاڑنا اور لکڑی کو چیرنا, تو جو آواز آتی ہے تو آپ سوچیں کہ کیسی ایک آواز ہوتی ہے نا, پھاڑنے کی جو آواز ہوتی ہے, تو اس طرح چیخ کے لیے بھی استعمال کیا جاتا ہے. تو جس دن سب لوگ آواز حشر کو ٹھیک ٹھیک سن رہے ہوں گے, حق نمبر ایک, اس کے معنی یہ ہے کہ حق کی پکار کو سن رہے ہوں گے, اور دوسرے معنی یہ ہے کہ آواز حشر کو ٹھیک ٹھیک سن رہے ہوں گے, وہ پکار جو ہوگی وہ حق کی آواز ہوگی, فرشتے کا سور پھونکا جانا اور ان کو حساب کتاب کے لیے بلانا, اور دوسری بات کیا ہے, ٹھیک ٹھیک آواز آئے گی, اب نہیں کہ سنائی نہ دے. ذالک یوم الخروج, یہ وہ دن ہے جو کہ نکلنے کا دن ہے, کہاں سے نکلنے کا, زمین سے مردوں کے نکلنے کا, قبروں سے مردوں کو نکلنے کا. ذالک یوم الخروج, زمین سے لوگ کیسے نکلیں گے, اِنَّنَا نَحْنُ نُحْيِي وَنُمِيتُ وَإِلَيْنَا الْمَصِيرُ, اللہ تعالیٰ کہتے ہیں بے شک ہم ہی زندگی دیتے ہیں اور ہم ہی موت دیتے ہیں, وَإِلَيْنَا الْمَصِيرُ, اور ہماری طرف ہی جو ہے وہ لوٹ کر آنا ہے. يَوْمَ تَشَقَّقُ الْأَرْضُ عَنْهُمْ سِرَاعًا, अब बताया जा रहा है कि जमीन से निकलेंगे कैसे, जिस दिन सबको पलटना है। कैसे पलटेंगे लोग? यौमा तशक्ककुल अर्दू, जब फटेगी जमीन। और शक के मानी होते हैं सख्त चीज का फटना, जमीन फट जाएगी। पौधा जब जमीन से निकलता है ना, जमीन फटती है तो पौधा बाहर निकलता है। तो जमीन से जो है लोग ऐसे ही निकलेंगे कि जमीन फटेगी जगह जगह से, चप्पे चप्पे से। अब देखें कब्रें मिट जाती हैं, वो कब्रें बुलडोजर से मिटाकर दोबारा और उसके अंदर डाल दिए जाते हैं। और इसके अलावा भी कोई पानी में है, कोई जंगल में है, किसी की कब्र का पता भी नहीं लोगों को, कोई कचरे में है। तो क्या है? यौमा तशक्ककुल अर्दु अन्हु सिरा, उस दिन सबको पलटना है जब जमीन फटेगी। सिरा सुरा से है और लोग उसके अंदर से निकलकर तेज तेज भागे जा रहे होंगे। ज़ालिका हश्रुन अलैना यसीर, ये हशर हमारे लिए बहुत आसान है। लोगों को जमा करना, लोगों को हांकना और फिर हशर के मैदान की तरफ ले जाना। अलैना यसीर, यूसर, यूसर के मानी के अंदर नरमी और मलामत पाई जाती है। यूसर के मानी क्या होते हैं कि हशर के मैदान में जब लोग जाएंगे तो ऐसे नहीं कि जो है वो उनको कोई मुश्किल होगी या उनको कोई परेशानी होगी। यूसर के मानी होते हैं कि तेज रफ्तारी के बावजूद कोई हचकोला नहीं हो, कोई झोल ना हो, किसी तरफ भुलक ना जाए, किसी तरफ खड़े ना हो जाए, भाग रहे होंगे। नहीं देखें तो सही, एक तरफ लफ्ज आया है सिरा का, दूसरी तरफ यसीर का। सिरा का मतलब है भाग रहे हैं और यसीर के मानी है कि तेज रफ्तारी के बावजूद बड़ी आसानी के साथ भाग रहे होंगे, नरमी के साथ। इतना बड़ा मजमा है, पूरी दुनिया है। आप देखें बाजू का तेजी से जब गाड़ी चलती है, बहुत तेज स्पीड पर होती है, तो क्या होता है, हचकोले भी खाती है, लेकिन वो लोग हचकोले नहीं खाएंगे। और आप देखें कोई छुप नहीं सकता, जमीन फट जाएगी। ये आयात है जो डराने वाली हैं और हमारी गफलत की जिंदगी पर पानी के छींटे डालने वाली हैं। कि हदीस से क्या बात पता चलती है कि ये दौड़ना मुल्के शाम की तरफ होगा, जहां सखराए बैतुल मकदस पर इसराफील नदा करते होंगे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये भी फरमाया, यहां से उस तरफ शाम की तरफ तुम सब उठाए जाओगे, कुछ लोग सवार, कुछ पैदल, और बाज को चेहरों के बल घसीट कर कयामत के रोज इनको मैदान में लाया जाएगा। फिर इसके बाद आप देख लें कि ये जो इंसान का जमा होना है और इंसान का अल्लाह के पास जो है वो जाना है, ये ऐसे ही थोड़ी है, बल्कि क्या है कि जमीन के चप्पे चप्पे से गवाहियां जो है वो जमा होंगी। हिसाब किताब है, गवाहियां हैं, और अल्लाह के पास जो है वो जाना है। और आपको शायद याद होगा, ये मिसी सागा की बात है कि एक स्टेप मदर के कहने पर एक बाप ने जो है वो अपनी चार पांच पांच छह साल की बच्ची को जो है ना वो कत्ल कर दिया था, और कत्ल करने के बाद उसके टुकड़े टुकड़े करने के बाद उसको गार्बेज में डाला था। ये मुसलमान फैमिली की बात थी। अच्छा, जो उस बच्ची की माँ थी वो तो पाकिस्तान में थी और जो स्टेप मदर थी वो यहाँ थी, और वो आदमी आ गया बहकावे में, बहरहाल उसको कत्ल कर दिया। अब क्या हुआ, जब गार्बेज उठाने वाले गार्बेज उठा रहे थे ना, तो उनको वो थैला बहुत भारी लगा। उन्होंने उसको जब खोल के देखा तो उसमें एक बच्ची की लाश के टुकड़े थे। फिर क्या किया, फिर वो अखबारात में तस्वीरें छप गई। अब पता कैसे चला कि वो जो बाप था ना, जब उसने वो कत्ल करना चाह रहा था, जो तदबीर थी, जो प्लानिंग की हुई थी, वो स्कूल से जल्दी उसको लेकर आया था, और स्कूल से जब जल्दी लाया, और वो जो टीचर थी ना, कहते हैं कि जब उसकी तस्वीरें, हाथ, सब चीजें छपी, और जाहिर है कि वो बच्ची फिर स्कूल में भी नहीं आई होगी, तहकीक तफ्तीश चल रही थी, उस बच्ची की, उसके जो फिंगरप्रिंट्स थे ना बच्ची के हाथ वो, और उसकी ड्राइंग जो दीवारों के साथ लगी हुई थी क्लास में, दीवार के साथ थी, वो आपस में हैंड पेंटिंग जो थी ना वो मैच कर गई। और टीचर ने जो है ना वो पुलिस वालों से, स्कूल वालों ने रापता किया कि खिलाफ मामूल ये आदमी जो था वो आकर जल्दी आया और इस बच्ची को जो है वो ले गया ना। तो आप देखें कि उसकी माँ तो थी नहीं जो रोती धोती, अब जब किसी की पकड़ होनी हो तो दुनिया में भी हो जाती है। तो कुछ तो ऐसे है और कुछ ऐसे है कि किसी का पता ही नहीं चलता कि नामालूम है किसने मारा, वो कहाँ गया। तो उस दिन जो है वो सबको उठा खड़ा किया जाएगा, और ये सब कुछ क्या होगा कि लोग भाग रहे होंगे अपने अंजाम की तरफ, लोग भाग रहे होंगे अपने अमलों की तरफ, अपने रिजल्ट की तरफ। वो दिन बड़ा ही सख्त दिन होगा, ذالک حشر علینا یسیر، یہ جمع کرنا ہمارے لیے بہت آسان ہے. نحن اعلم بما یقولون وما انت علیہم بجبار، ہم خوب جانتے ہیں جو کچھ یہ کہتے ہیں. وما انت علیہم بجبار، اور آپ ان کے اوپر جو ہے وہ جبار نہیں ہیں. کیا معنی ہے اس کے؟ رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے کہا جا رہا ہے کہ اے محمد صلی اللہ علیہ وسلم، آپ جب ان کو دین کا پیغام دیتے ہیں تو آپ کے ساتھ جو یہ رویہ اختیار کرتے ہیں تو آپ پریشان نہ ہوں، یہ لوگ جو باتیں بنا رہے ہیں ہم انہیں خوب جانتے ہیں. تو کفار مکہ کے لیے دھمکی اور رسول اللہ صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے کہ آپ قطعاً پرواہ نہ کریں، ان سے نمٹنا ہمارا کام ہے. وما انت علیہم بجبار، تمہارا کام ان سے جبرن بات کو منوانا نہیں ہے، آپ کا کام کیا ہے؟ فذکر بالقرآن من یخاف وعید، پس تم اس قرآن کے ذریعے ہر اس شخص کو نصیحت کر دو جو میری تنبیہ سے ڈرے. مومن کا کام زبردستی منوانا نہیں ہے کہ جو نہ ماننا چاہے تو اس کو زبردستی منوائے، اس کی بس اتنی ہی ذمہ داری ہے وہ ہانکے پکارے، نذیر اور بشیر کا کردار ادا کرے، اور اگر قرآن سمجھنے کے بعد بھی، قرآن کا پیغام پہنچنے کے بعد بھی اگر کوئی شخص مانتا نہیں، اپنی زندگی کے دھارے بدلتا نہیں، اپنی غفلت کی زندگی سے بیدار نہیں ہوتا، تو پھر اللہ تعالیٰ کیا کہتے ہیں کہ پھر ان سے نمٹنا، پھر ان سے حساب کتاب لینا یہ ہمارا کام ہے. بس تم ہر اس شخص کو نصیحت کر دو جو میری تنبیہ سے ڈرنے والا ہو. تو یہ تھی سورت قاف، اور آپ اندازہ کریں کہ یہ ہے وہ سورت جو رسول اللہ صلی اللہ علیہ وسلم نماز فجر میں پڑھا کرتے تھے، نماز جمعے میں پڑھا کرتے تھے، اور کب پڑھتے تھے؟ عیدین کی نمازوں میں جو تھے یہ پڑھا کرتے تھے. تو یہ ہے وہ سورت، اور یہ تھا رسول اللہ صلی اللہ علیہ وسلم کا معمول. قرآن مکمل ہونے کے قریب آ رہا ہے، اور اب مجھے اور آپ کو اپنا جائزہ لینا ہے کہ میرا اور آپ کا حال کیا ہے. ایک طرف اللہ کے رسول کی یہ سنتیں اپنی زندگی میں جاری کرنا، جیسے سورت ملک رات کو سونے سے پہلے آپ پڑھا کرتے تھے، سورت جمعہ جو ہے جمعے کے دن پڑھنا، سورت کاف جمعے کے دن پڑھنا، سورت قاف یہ والی پڑھنا، رات کو سونے سے پہلے اگر ہم پڑھ لیں یا صبح کے وقت پڑھ لیں، کیسے پڑھیں، ہمیں بھی کوئی اپنی روٹین بنانی چاہیے. اور اس میں ایک تو یہ ہو سکتا ہے کہ ہم ان سورتوں کو حفظ کر لیں، یہ تو بیسٹ ہے، پڑھتے جائیں اور قرآن کی لوری لیتے لیتے خود ہی اب قرآن پڑھتے پڑھتے پھر ہم نیند کی وادی میں چلے جائیں. پھر دوسری چیز کیا ہے، ابھی آتی نہیں ہے اور ہمیں مشکل لگتا ہے کہ کھول کے بھی پڑھے، تو ہم ایسی صورتوں کو ایک سی ڈی یا کیسٹ میں جمع کر سکتے ہیں اور سونے سے پہلے بس اس کو آن کر دیا، بستر پر لیٹے اور ان پر غور کرتے چلے جائے. اور تیسری کی بات کیا کر سکتے ہیں کہ دن کے اندر بھی کسی وقت بھی اس کو لگا لے تاکہ پھر ہماری رہ نہ جائے. اور ویسے بھی اگر ہم کسی چیز کی تکرار کریں گے، سورت ملک ہے، سورت قاف ہے، یا پھر سورت قاف ہے، سورت یاسین یا مزمل، یا اور بہت سی صورتیں جن کی فضیلت ہمیں پتہ چلتی ہے، تو پھر اس کا کیا فائدہ ہوگا کہ بار بار کی تکرار سے ہم اس کے حروف کے شناسا ہو جائیں گے، ایسے لگے گا ہمیں حفظ ہو رہی ہیں، یہاں تک کہ اس کا حفظ کرنا بھی ہمارے لیے جو ہے وہ آسان ہو جائے گا. تو اصل بات کیا ہے کہ ان کو اپنی زندگی میں جاری کریں. اور نمبر دو جو اہم بات ہے، جو پوری سورت قاف کا پیغام ہے، کہ ہمارے اندر اللہ کا وہ ڈر پیدا ہو جانا چاہیے کہ ہم آخرت کی تیاری کرنے لگ جائیں. اور یہ آیات تو بہت ہی ڈرانے والی ہیں کہ وجاءت سکرۃ الموت بالحق ذلک ما کنت منہ تحید، اور یہ والی کہ ما یلفظ من قول الا لدیہ رقیب عتید. اللہ تعالی ہم سب کو عمل کرنے والا بنائے، ہم سب سے راضی ہو جائے، اور ہم سب کو اپنی زبان کی حفاظت کرنے والا بنائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.